नमस्कार, रेडियो कार्यक्रम समृद्धिका पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा संचालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहनेछन्। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढ़ाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्नेछौ। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। देशमा संघीय शासन प्रणाली शुरू भएपछि प्रदेश तहमा दुईवटा आवधिक निर्वाचन सम्पन्न भएर दोस्रो कार्यकालको संसद र त्यसबाट बनेको सरकारको झण्डै अढ़ाई वर्षको अवधि पार भइसकेको छ। प्रदेश सरकारमाथि धेरै चुनौतीहरू पेचिलो बनेर तेर्सिएका छन्। आज हामी प्रदेश सरकारको प्रभावकारिता, यसको औचित्य र चुनौतीका बारेमा यो अवधिमा सत्ता र संसदमा भूमिका निर्वाह गरिसकेका र गर्दै गरेका केही विशिष्ट व्यक्तित्वहरूको धारणा सुनाउनेछौ। यसै क्रममा अबको प्रस्तुतिमा कार्यक्रमका थप सामग्री सहित यस कार्यक्रमका संयोजक विमल गेवाली।
सत्ता र भत्ताको चापले मुख बन्द भयो होला कि भन्ने नागरिकहरूको आशंका आफूलाई अनुभूति भएको अनुभव सुनाउँदै प्रदेश प्रमुख कृष्णबहादुर घरती एउटा सार्वजनिक कार्यक्रममा निकै खुलेर प्रस्तुत हुनुभयो।
उहिले तापमान उठ्थे, अहिले त उठ्दै उठ्थेन। उहिले धेरै भन्ने, अहिले त भन्दै भनेन। सायद सत्ता र भत्ताको चापले मुख बन्द भयो कि भन्ने किसिमको मूल्याङ्कन होला भन्ने हिसाबले केही कुरा यहाँ समक्ष राख्नुपर्ने ठान्दछु। यो स्थापना दिवस यो हाम्रो पर्वको रूपमा, हाम्रो ढुकढुकीको रूपमा, हाम्रो यो महान चाडको रूपमा मनाउनु पर्ने र मनाउनेहरूले मनाउँदै गर्दा मन मिलेको छ कि छैन, मन मिलेर आउनु भएको छ कि छैन, र आउनै पर्ने सत्तामा बसेका र भत्ता खानेहरू आउनु भएको छ कि छैन, मनाउने कुरा यहाँ हो भन्ने मलाई लाग्छ।
प्रदेश स्थापना दिवस मनाउने समारोहमा वर्तमान तथा पूर्व मुख्यमन्त्रीहरू र सभामुखसँगै मंचमा बसेर बोलेका प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर आफैमा रोल्पा जिल्लामा बसेर राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। नेपाली कांग्रेसको जिल्ला सभापति भएर काम गरेका उहाँ अहिले प्रदेश प्रमुखको संवैधानिक जिम्मेवारीभित्र रहनु भएको छ। विगत द्वन्दको बेला रोल्पा लगायत लुम्बिनी प्रदेशका जिल्लाहरू हरेक पक्षमा आयामिक रहेको अनुभव सुनाउँदै प्रदेश सरकार गम्भीर बनेर अगाडि बढ्नुपर्ने आग्रह उहाँको सबै पक्षसँग रहेको छ। फेरि एकपटक उहाँका भनाइहरू सुनौ।
यो प्रदेश अरू छवटा प्रदेश जस्तो होइन भन्ने मेरो बुझाइ छ। सायद मैले यो चौकीदारी नोकरी पाएको हिसाबको हिसाबबाट पनि हुन सक्छ। मेरो यहाँ तीनवटा कुरामा मेरो बुझाइ छ। राजनीतिक रूपमा यो प्रदेशमा यता बस्ने वा त्यता बस्ने या यहाँ आउन नभ्याउनु भएकाहरूलाई हेर्दा राजनीतिक रूपमा सबैभन्दा अरू छवटा प्रदेशभन्दा ज्यानी प्रतिस्पर्धा, ज्यानकै माया मारेर प्रतिस्पर्धा गर्ने प्रदेशमा यो पर्छ मेरो बुझाइमा। यहाँ एउटा दल दुईटा दलको कुरा छैन, सबभन्दा सानो दल भनेको सबभन्दा ठूला कुरा गर्ने पनि यही हो। यो पनि मैले बुझिराखेका छु। त्यति अरू प्रदेशमा सक्दैनन् भन्ने मेरो बुझाइ हो। दोस्रो, जातीय रूपमा धेरै जात छन् र धेरै जातको आफ्नै प्रकारको पहिचान र अस्तित्व र नेतृत्व छ। यसलाई पनि चान्चुने रूपले हेरियो भने अथवा पक्षपात गरियो भने त्यसको परिणाम राम्रो हुने छैन। र सबभन्दा मलाई लागेको र सबभन्दा खतरा लागेको धार्मिक रूपमा हो। धार्मिक रूपमा सायद लुम्बिनी प्रदेशको जस्तो धार्मिक क्षेत्रमा सशक्तता अरू प्रदेशमा छैन। छ भने एकलौटी रूपमा कुनै धर्मको अलि बढ़ी बाहुल्यता हाली मुहाली हुन सक्छ। यहाँ चाहिँ धेरै प्रतिस्पर्धा छ र यसलाई पनि, यो तीनवटा कुरालाई ध्यान दियो भने प्रदेशको शासन सत्ताबाट सशक्त रूपमा अगाडि बढ्नुभयो भने
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर प्रदेश तहको प्रभावकारिताको खोजी गर्दै हुनुहुन्थ्यो। यसै गरी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घरती मगरसँग पनि आफ्नै खालको अनुभव रहेको छ। सभामुख भएर काम गर्दै गर्दाखेरि आफ्नो पदीय अनुभव अनुरूप उहाँ आफ्ना धारणा र अनुभूतिहरू यसरी सुनाउनुहुन्छ।
हाम्रो संघीय संरचनाको नितान्त नयाँ संरचना हो यो। स्थानीय तह पनि पहिला गाविसको रूपमा थियो, नगरपालिकाको रूपमा थियो, संघ पनि पहिला केन्द्र सरकार काठमाडौँ सरकारै थियो, कुनै न कुनै रूपमा सरकारका संरचनाहरू थिए हिजो। तर नितान्त संघीय शासन प्रणालीको महत्वपूर्ण मुटुको रूपमा रहेको, वास्तविक संघीयताको अभ्यास गर्ने थलोको रूपमा रहेको प्रदेश संरचना हो। त्यसैले प्रदेशको स्थापना दिवसको महत्व यस मानेमा छ कि हामी संघीयताप्रति हामी कति गम्भीर छौं, संघीयताप्रति हामी कति जिम्मेवारी बोधका साथ अगाडि बढ़िरहेका छौं, संघीय शासन प्रणालीलाई हामीले कसरी आत्मसात गरिरहेका छौं, औपचारिक रूपमा आत्मसात गरेका छौं या वास्तविक रूपमा आत्मसात गरेका छौं भन्ने कुराले पनि देखाउँछ। त्यसकारण अहिले हामी यो प्रदेश लुम्बिनी प्रदेश सातवटा प्रदेशहरू मध्येमा भौगोलिक हिसाबले हिमालदेखि पहाड हुँदै भित्री मधेस हुँदै चुरे पहाड हुँदै तराईका फाँटहरूसम्म बढ़नेको महत्वपूर्ण भौगोलिक बनोटले विविधताले भरिपूर्ण प्रदेश हो यो। हाम्रो प्रदेशमा थारू समुदाय, मधेसी समुदाय, पहाड़ी समुदाय जसमा मगर समुदाय, खसारी समुदाय लगायत सबै हाम्रा समाजका महत्वपूर्ण खम्बाहरू हुन् संघीय शासन प्रणालीका। त्यसैले गर्दा संघीय शासन प्रणालीलाई हामीले आत्मसात गर्नुपर्ने आवश्यकता समाजको संरचनाले पनि हामीलाई दिएको छ। सामाजिक बनोट र विशेषताको आधारमा नेपालमा संघीय शासन प्रणाली आवश्यक छ भनेर हामीले भनेका हौं। अर्को कुरा प्रशासनिक सुगमताको बारेमा जनताले सेवा प्रवाह गर्ने सवालमा काठमाडौँ सरकारले मात्रै सबै देशैभरि सेवा प्रवाह गर्न सकेन भनेर 753 स्थानीय तह हामी बनाएका छौं। हामीले चाहिँ 7 प्रदेश हामीले बनाएका छौं। हामीसँग 761 सरकारहरू छन्। यो संरचना भनेको चाहिँ राज्यको सार्वभौम अधिकार प्रयोग गरेर आफैले कानून बनाएर आफैले शासन गर्ने अधिकार तलसम्म हामी दिएका छौं। यो निकै महत्वपूर्ण संरचना, महत्वपूर्ण अवधारणा हो यो। त्यसैले गर्दा यस्तो अवस्थामा प्रदेश स्थापनाको महत्व धेरै छ।
संघीय संरचनाको महत्व र यसले संविधान अनुरूप गरेको व्यवस्थामा प्रदेश सरकार आफ्नो भूमिका र हैसियतमा प्रष्ट बनेर अगाडि बढ्नुपर्ने सभामुख घरती मगरको भनाई छ।
अहिले चाहिँ संघीयतामाथि जो गम्भीर प्रश्नहरू उठेका छन्, संघीयतामाथि प्रश्न उठ्नुमा अलिकति प्रदेश अलि जोडिएको छ बढी। स्थानीय तहमा पनि सेवा प्रवाहको हिसाबले दैनिक जनतासँग भेटघाट भइराख्ने हिसाबले जनतासँग दिनान्तिन जोडिनुपर्ने सरकार भएको हुनाले स्थानीय तहको आवश्यकता छ भनेर जनतालाई अनुभूति भएको छ। संघीय सरकारले पनि पहिलेदेखिको स्थापित सरकार भएको हुनाले अब केन्द्र सरकार त आवश्यक हो भन्ने अनुभूति भएको छ। तर प्रदेश किन चाहियो भन्ने गम्भीर प्रश्नहरू पनि उठेका छन्। अहिले साथीको कुरा गर्नुहुन्छ भने विकास निर्माणको मध्यम खालका विकास निर्माणहरू सबै प्रदेश सरकारले गरिरहेको छ। 10 लाखदेखि माथि 10 करोड़सम्मका योजनाहरू सबै प्रदेश सरकारले विकास निर्माणको कामहरूको नेतृत्व लिइरहेको छ। गाउँ गाउँ बस्ती बस्तीहरूमा प्रदेशप्रति विश्वास बढ़िरहेको छ। गाउँ गाउँ बस्ती बस्तीहरूमा प्रदेश सरकारले बजेट विनियोजन गर्छ भन्ने अपेक्षा जनतामा छ। स्थानीय तहले पनि हामीसँग इच्छा शक्ति हुँदाहुँदै पनि साधन र स्रोत नभएको हुनाले हामीले प्रदेशसँग पनि सहयोग माग्नुपर्छ भन्ने स्थानीयलाई अनुभूति पनि भएको छ।
लुम्बिनी प्रदेशमा रहेका मुख्य जनजातिहरू मध्ये मगर समुदाय तथा थारू समुदाय प्रमुख जनजातिहरू हुन्। जनसंख्यामा आधार मानेर हेर्ने हो भने पनि सत्ता सञ्चालनमा यी दुई समुदायको व्यक्तिहरू नेतृत्वमा पुगिसक्नु भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर र सभामुख तुलबहादुर घरती मगरका भनाई त हामीले सुन्यौं। अब थारू समुदायबाट प्रदेश तहमा 2 प्रतिनिधित्व गरिसक्नुभएका दाङका एकजना नेता पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीको भनाई सुनौ।
संविधानमा लेखेका अधिकारहरू कसरी दिने, केन्द्र सरकारले अधिकार नदिने, गाली भने प्रदेश सरकारले गर्ने र यसको औचित्य खोज्ने दिन कहिले आउँछ भन्ने कुरा यहाँहरू माझ राख्न चाहन्छु। गाली हामीले खानुपर्ने, अधिकार काठमाडौँमा राख्नुपर्ने, सिंह दरबार प्रदेश प्रदेशमा पुर्याउँछु, गाउँपालिकामा पुर्याउँछु भन्ने र हामीले संविधान बनाएका थियौं। त्यो संविधान लेख्ने एकजना व्यक्ति म पनि हुँ जसले संविधानलाई लेख्ने बेलामा हामीले कल्पना गरेका थियौं अब अधिकार तल पुग्छ भनेर। तर संरचना बनाइदिने, अधिकारभरि काठमाडौँमा राख्ने, एउटा मन्त्रालयको बजेट पनि यहाँ नछुट्याउने, दाँत नभएको बाघ, पुलिस र प्रशासन सबै आफ्नो हातमा राखेर प्रदेशलाई अगाडि बढ भनेर तिर हात खुट्टा बाँधेर नदीमा पौडी खेल्न पठाउन मिल्दैन। म सम्माननीय प्रधानमन्त्रीजीलाई यहीँबाट अनुरोध गर्छु, अधिकार छिटो भन्दा छिटो प्रदेशमा सार्नु, संघीयता लागू गर्नु, संविधान लागू गर्न म आज उहाँलाई आह्वान गर्छु। हामी पनि कोलिसनमा छौं। कोलिसनको तर्फबाट पनि यहाँको संसदीय दलको नेताको हैसियतले हामीले यसलाई लागू गर्नमा अनुरोधको साथ मलाई विनम्र अनुरोध गर्दछु।
पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरी, जो यसभन्दा अघिल्लो प्रदेश सभामा समेत मन्त्री र यस सभामा मुख्यमन्त्री रहेर काम गरिसक्नुभएका एकजना नेता हुनुहुन्छ, उहाँको अनुभव प्रदेशलाई संघले अधिकार दिएन भन्ने छ।
बलिया बलिया दल मिलेर सरकार बनाएका छौं भन्ने कुराहरू घोषणामा मात्रै होइन, हामीले लागू पनि गर्नुपर्छ। आज म शंकरजीलाई सम्झिन चाहन्छु, उहाँले सायद देउखरीमा यो जग्गाको व्यवस्था नगरिदिएको भए र त्यो बेलाको निर्णय भइदिएको भए हामी यहाँ हुने थिएनौं। म कुलप्रसादजीलाई पनि धन्यवाद दिन चाहन्छु, रातारात यहाँ सार्नुभयो, अलिकति कठिनै भएको छ तर पनि हामी सरल रूपमा यसलाई अगाडि बढ़ाएका छौं। त्यो बेलामा यो बिल्डिङ बनाउने बेलामा म आफै के अरे शहरी विकासको मन्त्रीको हैसियतले टेन्डर गरेर यसलाई अगाडि बढ़ाएको थिएँ र यसको हरेक नक्सामा हामी छलफल गरेर अगाडि बढ़ाएका थियौं र आउने मुख्यमन्त्रीजीहरूले यसलाई अगाडि बढ़ाएर आज हामीले खाक थलोको व्यवस्था गर्न पाएका छौं। मलाई लाग्छ लुम्बिनी प्रदेश मात्र यस्तो प्रदेश हो जसले आफ्नो खाक थलोको निर्माण आफै गरेको छ। म केन्द्र सरकारलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरूले भन्नु बेला बेलामा भन्नुहुन्छ प्रदेश सरकारलाई सहयोग गर्छौ, अहिले हाम्रा घर र बिल्डिङहरू बनेका छौ। म अर्थमन्त्रीलाई अनुरोध गर्छु, तपाईँले यसमा सहयोग गर्ने तपाईँको मूल कर्तव्य हो, यो कर्तव्यबाट तपाईँ भाग्न मिल्दैन। म यही आज अनुरोध गर्छु, तपाईँले जसरी प्रदेशलाई हेप्पी राख्नुभएको छ त्यो हेप्ने कुराहरू चाहिँ अन्त्य हुनुपर्छ र यस्तो कार्यलाई सहयोग गर्नुपर्छ भन्ने कुराहरू म राख्न चाहन्छु। कर्मचारी साथीहरूलाई केही असहज भएको होला तर पनि तपाईँहरूले सपोर्ट गर्नुभएको छ, अझ तपाईँको दह्रो सपोर्ट अहिले लुम्बिनी प्रदेशलाई चाहिएको छ। त्यही बेला मात्रै प्रदेश सरकार आफ्नो कार्यहरू अगाडि बढ़न चाहन्छ। हामी त डिसिजन मेकर हौ र तपाईँहरूले कार्यान्वयन पक्ष फिकमा भयो भने प्रदेशको औचित्य समाप्त हुन्छ। त्यसैले कर्मचारी साथीहरूले के अरे दिन रात खट्नुभएको छ, अझ बढ़ी खटेर यो प्रदेशलाई सफल बनाउन म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु।
आफ्नो सचिवालय आफैले निर्माण गरेर नयाँ भूगोल देउखुरीमा बनेको प्रदेश संरचना अन्तर्गतको यो सचिवालय र सरकारलाई सफल बनाउन सबै पक्ष लागौं भन्ने पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीको धारणा हामीले सुन्यौं। पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीको यो भनाई सँगसँगै समृद्धिका पाइला रेडियो कार्यक्रमको आजको श्रृंखलाभित्र हामी प्रदेशको औचित्य र चुनौतीका बारेमा सार्वजनिक भएका केही विशिष्ट व्यक्तित्वहरूका धारणा यहाँहरूको माझमा प्रस्तुत गरिरहेका छौं। अब पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीका कुरा सुनौ एकैछिन।
मैले त रातारात राम्रो गरे नराम्रो गरे, तपाईँहरू रातारात चमत्कारी गर्नुहोस्। म नयाँ यो प्रदेश सरकार सभालाई यही शुभकामना व्यक्त गर्न चाहन्छु, किनकि तपाईँहरूलाई यो अवसरलाई युटिलाइज गर्नुहोस्, मेरो शुभेच्छा रहन्छ र तपाईँहरूको प्रदेशलाई स्थायित्व दिनका निम्ति र यसको अधिकार सम्पन्न बनाउनको निम्ति तपाईँहरू प्रत्यक्ष रूपले र हामी अब राजनीतिक आफ्नो ठाउँमा भए पनि परोक्ष रूपले यसलाई जन्माएको हिसाबले हुर्काउने दायित्वबाट म विचलित हुने छैन। म मुख्यमन्त्रीलाई सहयोग गर्न तयार छु। तपाईँहरूले कुन ठाउँमा कुन परियोजना, किनकि हामीले यहाँ धेरै सपना बुनेका छौं, ठूलो मास्टर प्लान छ, यसको बजेटिङ समथिङ 50 अरब फर्स्ट राउण्ड र सेकेन्ड राउण्ड 50 अरब गरेर ऊ गरेको सहरी मन्त्री यही हुनुहुन्छ पूर्व आजको मुख्यमन्त्री, यो गरेको तपाईँ सरकारका प्रमुख हुनुभएको छ, यसमा एउटा काम तैले गरेर देखाइदियो भन्नुभयो भने मुख्यमन्त्री सहयोग माग्नु भने म तयार छु, तर राम्रो बनाऊ, किनकि यो सबै प्रदेशवासीको गौरव र सबैभन्दा अग्रणी प्रदेशको रूपबाट स्थापित गरेको हो।
अस्थायी राजधानी तोकिएको बुटवलबाट देउखुरीमा राजधानी सार्ने काममा कम्मर कसेर लाग्नुभएका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, जो नेकपा माओवादी सम्बद्ध एकजना नेता हुनुहुन्छ, माओवादी केन्द्रका नेता हुनुहुन्छ, सबै पक्षको हातेमालोमा प्रदेश तह बलियो बनोस् भन्ने धारणा उहाँले राख्नुभएको छ।
पहिलो संस्थापन मुख्यमन्त्री शंकर पोखरेलजी र उहाँको सरकारकै पनि म मन्त्री भएकै कारणले हामीले एउटा ठूलो सपना के देखेका थियौं भने यो राजधानी त लाने करिब करिब थियो होइन पुरै थियो, भित्री कुरा त हुन्छ नि, तुलसीजी र भोजप्रसादजीलाई हेर्दा याद आयो त्यो बुटोलको सिनमा, बिचरा उहाँहरूलाई कति पीड़ा थियो कि त्यहाँको प्रतिनिधि अनि यता मतदान पार्टीले हुक लगाएको छ, हामीसँगै पार्टी थियो फेरि, यस्तो अप्ठ्यारो बीचमा पनि धेरै साथीहरूले त्याग गरेर यहाँ स्थापित जो गर्नुभएको छ छ महिनाको निम्ति एउटा मास्टर प्लानलाई कम्प्लिट गर्दासम्मका निम्ति हामीले जग्गा रोका गरिदिएका थियौं। अब अहिले जनताको यहाँ एउटा गुनासो के सुन्छु भने तपाईँहरूको दरबार झेलिमेली हुने हामी सड़कमा भ्यूर मुन्टे लाएर हिँड्नुपर्ने स्थिति बन्यो भनिदिनु पर्ला भन्ने थियो। त्यस बेलामा म जाँदा जाँदै एउटा प्रक्रिया थालनी गरेका थिए। मेरो डेपुटी मन्त्री चाहिँ मुख्यमन्त्री नै हुनुहुन्थ्यो दिल्लीजी, नेपालको न्याय परिषदको सबभन्दा ठूलो सदस्य पदम वैतीको संयोजकतामा र देशका सबै ल्यान्ड पुलिङ विज्ञहरूसहित छलफलमा न्यूनतम मापदण्ड एउटा क्राइटेरिया बनाइदिएका थियौं, अधिकतम मापदण्ड बनाइदिएका थियौं, त्यसमा परिमार्जन त गर्नुहोस्, कि त ल्यान्ड पुलिङ झप्पी गरिहालौं, कि त भनेदेखि उहाँहरूलाई आफ्नो मौलिक अधिकार अन्तर्गतको केही अधिकार छोडिदिएर तपाईँहरू पुलिङ गर्दै गर्दा फेरि रिअर्गनाइज गर्न सक्नुहुन्छ। सम्भवत मुख्यमन्त्रीज्यूले यो विषयलाई बेसी नोट गर्नुहुनेछ। यति गर्नुभयो भने यहाँको जनताको आज विविध सांस्कृतिक झलक सहितको तपाईँहरूको आत्मिक एकता अगाडि बढ्छ। यो प्रदेशलाई पूर्वाधारका हिसाबले यसको अब्बलताको प्रशंसा देशभरिकी साथीहरू मान्यज्यूहरू घुम्न जाँदा सबैले अनुभूति गर्नुभएको छ। म तपाईँहरूको यस सफलताको शुभकामना व्यक्त गर्छु।
अब वर्तमान मुख्यमन्त्री चेतनारायण पौडेलका कुरा सुन्ने पालो। उहाँका अनुसार प्रदेशमा पूर्वाधारका धेरै विकास योजना सम्पन्न भइसकेका छन् र सम्पन्न हुने चरणमा छन्। खानेपानी, सड़क, अस्पताल जस्ता क्षेत्रमा प्रदेश सरकारको लगानी उल्लेखनीय रहेको उहाँको भनाइ छ। सुनौ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले गर्दै गरेका कामहरूको उपलब्धि र प्राथमिकताका योजनाहरूको बारेमा दिनुभएको उहाँको यो धारणा।
हामीले यस 7 वर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब 110 संख्यामा कानूनहरू निर्माण गरेका छौं। यसबाट हामीलाई नेपालको संविधानबाट प्राप्त अधिकारको सीमाभित्र रहँदै प्रदेशका काम कारवाही अघि बढ़ाउन प्रदेश सरकारको संचालन र व्यवस्थापनका लागि कानूनी एवं वैधानिक आधार तयार भएको छ। यद्यपि धेरै कानूनहरू तर्जुमाको चरणमा पनि छन्, संघीय कानूनको निर्माण तथा मापदण्डको तर्जुमा विषयमा हामीले संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता छ। संघीय सरकारसँगको सहकार्य स्थानीय तहसँगको समन्वय सहितको सहसम्बन्धबाटै हाम्रो कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिन्छ भन्ने हामी विश्वस्त छौं। प्रदेश सरकारका लागि समग्र लुम्बिनी प्रदेश साझा घर हो। यसभित्र बसोबास गर्ने सबै नागरिक हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ। 109 स्थानीय सरकार हाम्रा लागि समान हक राख्ने हाम्रा आफ्नै अभय हुन्। यिनको बीचमा समान विकासका अवसर बजेट, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल, पुलेसा, कृषि, सिंचाई, उत्पादन, रोजगारी, उद्यम, पर्यटन समेतका क्षेत्रमा स्थान विशेषका आधारमा विशिष्ट एवं पृथक प्राथमिकता तर समान न्यायका साथ हाम्रो विकासको विनियोजन गर्नुपर्ने आवश्यकतालाई समेत हामीले राम्ररी मनन गरेका छौं। प्रत्येक सामाजिक, आर्थिक, भौतिक एवं मानवीय विकासका पक्षहरूलाई सम्बोधन गर्ने गरी दोस्रो आवाधिक योजनाको आधार पत्र तयार गर्दै प्रदेश सरकार अघि बढेको छ। प्रदेश गौरवका आयोजना देवखुरीमा प्रदेश राजधानीको संरचना निर्माण, नेपालकै ठूलो 1200 शय्याको प्रादेशिक अस्पताल निर्माण, प्रदेश राजधानी क्षेत्रको गुरू योजना तयारी, सड़क सञ्जालको निर्माणमा प्राथमिकता, प्राविधिक विश्वविद्यालय, प्रदेशका उच्च एवं दिगो प्रतिफल दिने आयोजनाहरू शुरूआत एवं सम्पन्न हुने चरणमा रहेका छन्। लुम्बिनी प्रदेश भर 1170 किलोमिटर सड़क कालो पत्रे सम्पन्न भएको छ, 1483 किलोमिटर सड़क ग्रावेल भएको छ, 620 किलोमिटर सड़कको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। यो बीचको अवधिमा 12 मोटरेबल पुल, 48 झोलङ्गे पुल, 530 खानेपानी आयोजना सम्पन्न भएका छन्। यो अवधिमा 182 किलोमिटर ढल निर्माण समेतका पूर्वाधारका कार्य प्रदेश सरकारबाट भएका छन्। यसबाट 10,00,000 प्रदेशवासी नागरिकहरू लाभान्वित भएका छन्। यसै गरी कुल खेती योग्य जमिनको 78% जमिनमा खेती गरिएको छ, त्यसमध्ये कुल 45% क्षेत्रफलमा सिंचाई पुगेको छ। 337 खाद्यान्न भण्डार गृह 33 शीत भण्डार एवं 109 बजार सम्बद्ध पूर्वाधार निर्माण कार्यहरू प्रदेश सरकारबाट सम्पन्न भएका छन्। वन क्षेत्रको व्यवस्थापन र विकास एवं समुचित उपयोगको प्रबन्धका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कार्य गर्दै आएको छ।
तपाईं अहिले रेडियो कार्यक्रम समृद्धिका पाइला सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामीले लुम्बिनी प्रदेश सरकारको चुनौती, यसका उपलब्धि र औचित्यमाथिको सन्दर्भहरूमा आधारित रहेर सामग्री समेटेर आएका थियौं। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री सुनाउन आउने नै छौं। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी अशोक नेपाली र म प्रस्तुता देवी यादव पनि बिदा हुन चाहन्छौ। नमस्कार।